This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
नमस्ते नेपालीहरुको पहिलो रेडियो कार्यक्रम भ्वाइस अफ साङ्ग्रिलामा हरेक आइतबार 36 देखि 37 बजेसम्म आउने यो कार्यक्रम भ्वाइस अफ साङ्ग्रिलामा कार्यक्रम प्रस्तुता म नवीन
म खगेन्द्र
अनि म सञ्जय
को हार्दिक स्वागत छ। हामी कार्यक्रममा आइसकेका छौँ र एक हप्ताको लामो बसाइपछि फेरि पुनः यही आइतबार 36 देखि 37 बजेसम्म यहाँहरूलाई मनोरञ्जन दिन र समुदायमा घटेका विभिन्न घटनाहरूको बारेमा जानकारी दिनको लागि हामी आएका छौँ र हामी रमाइला रमाइला कुराकानीहरू त गर्ने नै छौँ र त्यसका बावजुद पनि समुदाय नेपाली समुदायभित्र के घटनाहरू घटिरहेका छन् तीका बारेमा पनि जानकारी दिनेछौँ।
त्यसै गरी श्रोताहरू तपाईँ अहिले भर्खर सुन्नुभयो कार्यक्रम युवा संसार जुन उहाँहरूले विविध रमाइला गीत सङ्गीत र अरू जानकारी दिएर हामी माझ एक हप्ताका लागि उहाँहरू बाहिर सक्नु भएको छ भने आगामी आइतबार ठिक 5:30 बजे उहाँहरू युवा संसार लिएर आउनुहुनेछ भने र अब हामी घण्टा यहाँहरूको लागि विविध रमाइला गीत सङ्गीतका साथमा अरू भलाकुसारी गर्न यहाँहरूमा हामी एक घण्टाको लागि आइसकेका छौँ र श्रोताहरू हामी कार्यक्रमको सुरु सुरुमै छौँ र कार्यक्रम सुरु गर्नुभन्दा अगाडि हामी कार्यक्रमको पहिलो
सेगमेन्ट
अन्तर्गत
पहिलो सेगमेन्ट भन्दा पनि कार्यक्रमको विधिवत थालनी भनिन्छ नि
त्यसलाई
विधिवत थालनी चाहिँ आजको पञ्चाङ्गबाट गर्ने हो कि
गर्नेछु र श्रोताहरू र आज मिति 2070 नभएर 2000 किनभने श्रोताहरू मेरो जिब्रो त अझै 70 लागिरहेको छ 71 भन्ने मलाई आइरहेको छैन श्रोताहरू तपाईँहरूको मायामा मतलब गर्दा मैले 71 भन्नु अब पक्कै पनि पर्छ
के अरे 2070 बितेको 2 हप्ता हुन थालिसक्यो त्यो पनि याद गर्नुहोस् फेरि
र 2071 साल वैशाख 14 गते आइतबार र कृष्ण पक्षको त्रयोदशी तिथि र अप्रेल महिनाको 27 तारिक 2014 र अहिले बेलुकीको यहाँ अहिलेमा 6:30 भइसकेको छ भने श्रोताहरू तपाईँ हामीलाई कुनै जानकारी दिन चाहनुहुन्छ कुनै तपाईँका लेख रचना कुनै आदि तपाईँका समुदायमा हुन लागेका केही कार्यक्रम गर्दै हुनुहुन्छ भनेदेखि चाहिँ या कसैको बिहा व्रत बन्न या शुभ जन्मदिन परेको छ भने तपाईँले आफ्नै आवाजमा पनि हामीलाई प्रत्यक्ष टेलिफोन मार्फत यहाँहरूले जानकारी दिन सक्नुहुन्छ र यसका लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 8313 5000 र हामीलाई यस अलावा www.radio.adelaide.edu.au मार्फत पनि हामीलाई संसारभर सुन्न सक्नुहुनेछ।
त्यति मात्र होइन अहिलेको युग भनेको फेसबुकको युग र अवश्य पनि तपाईँ सम्पूर्णले फेसबुक चलाउनुहुन्छ र हामीलाई फेसबुकमा पनि सम्पर्क गर्न सक्नुहुन्छ त्यसको लागि www.facebook.com/साङ्ग्रिलाका आवाजहरूमा सबै कुराहरू पोस्ट गर्न सक्नुहुन्छ र म्यासेज पनि गर्न सक्नुहुन्छ। आशा छ तपाईँले आफ्ना वरिपरि देखेका घटनाहरूलाई हामीलाई बताउनुहुनेछ र समुदायमा भएका हरेक कार्यक्रमहरूको बारेमा जानकारी दिनुहुनेछ। हामी कुनै ठाउँमा नपुग्न सकौँला तर पनि हामीले हरेक कुराको इन्फर्मेसन लिनेछौँ र हाम्रा श्रोताहरूलाई दिइनेछौँ भन्ने आशा छ र तपाईँहरू र हामी नभइकन हामी अगाडि बढ्न सक्दैनौँ होइन त सञ्जयजी?
बिल्कुल कार्यक्रम भोइस अफ साङ्गीलाई तपाईँहरूकै सल्लाह सुझाव र मायाको अपेक्षा राख्दछ र कार्यक्रम हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म एक घन्टाको लागि तपाईँहरूको माझ आउने गर्दछ र कार्यक्रममा अब भने हामी पहिलो गीत सौगात स्वरूप राख्दैछौँ समीर आचार्यको आवाजमा सुन्ने थामा यो गीत आज हामी पहिलोचोटि बजाउँदै थियौँ स्टुडियो हाम्रो कार्यक्रम भोइस अफ साङ्ग्रिलामा तर तैपनि यो गीत चाहिँ बजारमा चाहिँ अलि अगाडि आइसकेको छ र आजको लागि पहिलो गीत सौगात स्वरूप हामी राख्दैछौँ मैले भनेअनुसार समीर आचार्यको स्वरमा सुन्ने थामा। समीर आचार्यको कुरा गर्नुपर्दाखेरि समीर आचार्य चाहिँ सिडनी बेस कलाकार हुन् लामो समयदेखि गीत सङ्गीत क्षेत्रमा लागेका र उनको गीत आज हामी प्रोग्रामको पहिलो साङ्गीतिक स्वरूप सौगात स्वरूप राख्दैछौँ र त्यसपछि हामी फेरि तपाईँहरूको समक्ष आउनेछौँ कार्यक्रम भोइस अफ साङ्गीलाका बाँकी सेगमेन्टहरू लिएर र अहिलेलाई भनौँ यो अहिलेलाई इन्जोय गर्नुहोस् यो गीत
जिंदगी को पनामा आफ्नै आँसु टिपेर लेखे मैले अनौठो कथा कथा माया को यो हुरीले उडाई लाग्यो पाखामा दिई कहिले नमर्ने बेथा अब कोरी बस्नु छैन तिमी लहा जिउँदै खाल्दोमा पुर्याउ मलाई अब अर्थ छैन मुटु जोडेर तिमी गयो छोडेर मनको नाता तोडेर कस्तो शिकार भेट्यौ मेरै खाटी रेट्यौ बाँचु अब शून्यतामा 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 जालो आए छु मेरो पालो नरङ्गिनु रुपियो चित्र चित्त भन्नु छैन संसारलाई के हुन्छ र थाहा पाए कसले हेर्नु खोज्छ म चित्र अब कोरी बस्नु छैन तिमी लहा जिउँदै खाल्नुमा पुर्यो मलाई अब अर्थ छैन मुटु जोडेर गयो छोडेर मनको नाता तोडेर कस्तो शिकार भेट्यो मेरै खाटी रेट्यो माछु अब शून्यतामा 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 जिंदगी को पानामा आफ्नै आँसु टिपेर लेखे मैले अनौठो कथा मायाको यो हुरीले उडाई लाग्यो पाखामा दिई कहिले नमर्ने बेथा अब कोरी बस्नु छैन तिमी लहा जिउँदै खाल्दोमा पुरै मलाई अब अर्थ छैन मुटु जोडेर गयो छोडेर मनको नाता तोडेर कस्तो शिकार भेट्यो मेरै खाटी रेट्यो बाँचु अब शून्यतामा 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 शून्यतामा
श्रोताहरू कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छौँ। कार्यक्रम हो भोइस अफ साङ्ग्रिला, हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म। र श्रोताहरू, भर्खरै तपाईँहरूलाई हामीले समीर आचार्यको आवाजमा रहेको शून्यतामा गीत प्रस्तुत गर्यौं। यदि तपाईँले यो गीत सुनेर अरू कुनै गीतसँग मिल्दोजुल्दो रहेछ भनेर सोच्नु भएको छ भने तपाईँहरू गलत हुनुहुन्न। किन भन्दाखेरि यो गीत जेम्स आथरको बी इम्पोसिबल भन्ने इङ्ग्लिस गीतको लगभग मिल्दोजुल्दो कपी पेस्ट नै छ भन्नुपर्छ। तर ओभरअल भन्नुपर्दाखेरि गीत राम्रो भनेको छ, हामीले इन्जोय गर्यौँ, आशा छ तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला। र कार्यक्रममा अब फेरि तपाईँहरूलाई हामी एडलेडमा भएको गतिविधि सम्बन्धी कुराकानी गर्ने तर्खरमा छौँ। र यो कुराकानी चाहिँ रिलेटेड रहेको छ यो साउथ अस्ट्रेलियामा नेप्लिज हेल्थ डेक्स भनेर एनआरएन
कन्सलेट नेपाल कन्सलेट र नेपाल हेल्थ डट कमको सहकार्यमा चाहिँ अगाडि बढिरहेको छ। र नेपाली हेल्थ डेस्कले अस्ति भर्खर एउटा कार्यक्रम गरेको छ र त्यो कार्यक्रम के भयो, कसरी कार्यक्रम आयोजना गर्नुभयो, वास्तवमा नेपाली हेल्थ डेस्कले के गर्छ भन्ने कुरामा चाहिँ नेपाली हेल्थ डेस्कका सदस्य गोकुल घिमिरेसँग हामी कुराकानी गर्दैछौँ र उहाँ हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँलाई हामी स्वागत गर्न चाहन्छौँ। गोकुलजी, तपाईँलाई कार्यक्रममा स्वागत छ।
नमस्कार अनि धन्यवाद मलाई सम्पूर्ण हाम्रो साङ्गीत भोइस अफ साङ्गीतलाई स्टाफहरूले मलाई दुई चारवटा शब्द राख्ने मौका दिनुभएकोमा।
विभिन्न सामाजिक कार्यहरूमा गोकुलजी सहभागी हुँदै आउनु भएको छ र अहिले चाहिँ नेपाली हेल्पडेस्कमा एनआरएनसँग सम्बन्धित भएर अगाडि आउनु भएको छ, नेपाली हेल्पडेस्कमा सक्रिय भएर लाग्नु भएको छ हामीले देख्न सक्छौँ। र वास्तवमा बताइदिनुहोस् हाम्रा श्रोतालाई चाहिँ नेपाली हेल्पडेस्क चाहिँ के हो र यसले के गर्छ?
नेपाली हेल्पडेस्क भनेको एकदमै साधारण हेल्पडेस्कको अर्थ भन्दा बुझौँ हामीले कि एउटा सहयोग गर्ने ठाउँ अथवा सहयोग गर्ने संस्था भनौँ होइन, त्यस हिसाबले चाहिँ यसलाई सुरुवात हो। यसमा अब तिनजना सायद तपाईँहरूले अघि पनि भनिरहनु भएको छ कि नेपाल नन रजिस्टर भनौँ गैर आवासीय नेपाली सङ्घ साउथ अस्ट्रेलिया, त्यस्तै नेपाली
अवश्य पनि यो चाहिँ हामीले श्रोतालाई बताइसक्यौँ र यसले चाहिँ कस्तो काम गर्छ नेपाल हेल्पडेस्कले चाहिँ वा यसको पर्टिकुलर कामहरू बताइदिनुहोस् न।
एकदम साधारण काम हो, अब जस्तो कुनै पनि समस्यामा पर्नुभएका नेपाली साउथ अस्ट्रेलियामा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहे नयाँ हुनुहोस् या पुरानो हुनुहोस्,
हजुर
त्यसले चाहिँ त्यसरी फेरि यो नयाँलाई मात्र भनेर हामीले टिपिकल छैन हो, नयाँले बढी समस्या पर्छ त्यसकारणले नयाँलाई बढी फोकस चाहिँ गर्छौँ, तर सबैलाई एउटा परेका समस्याहरूलाई चाहिँ हातेमालो गरेर समस्या समाधानको लागि चाहिँ पहल गर्छौँ, त्यही नै मेन उद्देश्य हो यसको।
अस्ति पहिलो कार्यक्रम पनि गर्नुभयो र विद्यार्थीहरूलाई नयाँ आउने नव आगन्तुकहरूको लागि त्यो विशेष गरी कार्यक्रम थियो, त्यहाँ चाहिँ कस्ता कस्ता समस्याहरू चाहिँ सुन्नुभयो नव आगन्तुकहरूबाट चाहिँ?
हजुरले अब पक्कै पनि अब भनिहाल्नुभयो ठिक, एकदमै अब नयाँ एउटा कार्यक्रम गऱ्यौँ, कार्यक्रम एकदम राम्रोसँग भएको थियो र सबै नव आगन्तुक नेपालीहरूलाई टार्गेट फोकस गरिएको थियो। उहाँहरूको समस्याहरू भन्दाखेरि चाहिँ जेनरल समस्याहरू हुन्छ, अब अस्ट्रेलियामा आउनेहरूको एउटा भनेको चाहिँ जागिरको व्यवस्था, दोस्रो भनेको राम्रो घरमा अथवा आफू सेटल हुने व्यवस्था, तेस्रो भनेको चाहिँ अब व्यवसायसँग रिलेटेड कुराहरूको व्यवस्था भनौँ न, अब यही कुराहरू अथवा भन्नाले युनिट चेन्ज अथवा स्टुडेन्टहरू पढ्दाखेरि त्यो युनिट ठिक छ कि छैन लगायतका एकदम सानो सानोको, अब कति साथीहरूलाई चाहिँ त अस्ट्रेलियामा हिँड्ने बस्ने खाने अथवा अस्ट्रेलियाको कल्चर यी बारेमा पनि थाहा नभएको हामीले पायौँ र त्यसको बारेमा चाहिँ साधारण हामीले सक्ने एउटा कार्यक्रम सेट गरेका थियौँ। त्यो हजुरहरूलाई पक्कै पनि भनिसक्नु भएको छ अगाडि कि हामीले पाँच छवटा विधामा चाहिँ एउटा प्रेजेन्टेसन गराएका थियौँ विद्यार्थीहरूसँग, उहाँहरूले त्यसबारेमा जानकारी गराइदिनु भएको थियो, त्यो चाहिँ हाम्रो एउटा पहल थियो पहिलो।
अहिलेसम्म नेपाली हेल्पडेस्कमा कसरी सम्पर्क गर्न सकिन्छ अनि कस्ता कस्ता समस्याहरू चाहिँ आइरहेका छन् या नेपाली हेल्पडेस्कमा अहिलेसम्म कुनै पनि समस्या आएका छैनन्, कस्तो छ अहिलेसम्म नेपाली हेल्पडेस्कलाई समग्रमा हेर्दा, किनभने तपाईँहरू एक हप्ताभन्दा बढी भइसकेको छ नेपाली हेल्पडेस्क खोलेको, अहिलेसम्मको परिस्थिति के देख्नु भएको छ तपाईँहरूले?
एकदमै सकारात्मक उत्साहजनक भनौँ न, अब भाषामा उत्साहजनक भन्नुपर्छ, सकारात्मक छ, सबैले यसलाई पार्टिसिपेन्ट भनौँ न बाहिर बसेर पनि हेल्पडेस्क बाहिरको साथीहरूले पनि पार्टिसिपेन्ट गर्ने एकदमै उत्साहवर्धक आउनु भएको छ, रह्यो आएका समस्याका कुराहरू, समस्या सुरु भइसकेका छन्, साना तिना समस्याहरू उहाँहरूले राख्नुभएको छ, अब कसरी राख्ने भन्ने कुरा त हामीहरूको वेबसाइट छ, फोन नम्बरहरू छन्, त्यस्तै हाम्रो तिनटै संस्थाका प्रतिनिधिहरू हुनुहुन्छ, हामी सबै एडलेन्डमा भएका हामी सबै आफैमा पनि भोलिन्टियर हौँ, अब आबद्ध हुनैपर्छ भन्ने चाहिँ छैन हेल्पडेस्कसँग, उहाँहरू सबै आबद्ध हुनुपर्छ भन्ने लाग्छ मलाई चाहिँ, अनि त्यसले गर्दा समस्याहरू आउन सुरु भएका छन् र त्यसलाई समाधानको पहल पनि हामीले जानेसम्म र सक्दो प्रक्रिया चाहिँ अगाडि बढाएका छौँ, दुई चारवटालाई चाहिँ तुरुन्तै पनि अब हामीले एक्सनमा पनि गइसकेको स्थिति चाहिँ हो।
गोकुलजी, अनि जस्तो यो अब अहिले हेल्प नेपाल डेस्क सुरु भएको लगभग एक हप्ता हुन थालेको छ र तपाईँले भन्नुभयो समस्याहरू आउन थालेका छन् र अहिलेसम्म कस्ता समस्या आएका छन् भनौँ न, नयाँ आउने नेपालीहरूको लागि समस्या भनेको बसोबास अथवा चाहिँ जागिरको हुनसक्छ, पुरानाहरू लागि भनौँ न अलिकति स्थापित भइसकेकाहरूका लागि पनि उहाँहरूको पनि केही समस्या हुनुहुन्छ, के कस्ता खालका समस्याहरू आइरहेका छन् त अहिलेको लागि?
अहिले चाहिँ धेरै क्याटेगोरीमा चाहिँ प्रचार प्रसारको कमी नै भन्छु म, किनकि अब भर्खर त सुरु गरेका छौँ हप्ता दिन, कति साथीहरू सुन्नु पनि भ्याउनु हुँदैन, विदेशको व्यस्तता सबैलाई थाहा छ, त्यस हुँदाखेरिले चाहिँ धेरै जति आउनुपर्ने जति हामीले सोचेका थियौँ त्यति आइपुगेका छैन, तर अहिलेसम्मको हिसाबमा जुन आइरहेको छ त्यो चाहिँ हामीलाई एकदमै धेरै छ। समस्या कस्ता भन्दाखेरि नयाँ आगन्तुकहरूको त सब एकदम हजुरले भनिहाल्नुभयो, जागिरको समस्या, बस्ने व्यवस्थाको समस्या अथवा यही जेनरल एउटा मान्छेले दैनिक जीवनमा हुने कामको समस्याहरू सक्नुहुन्छ। अब इस्टाब्लिस मान्छेहरूको समस्या चाहिँ दुई चारवटा चाहिँ हामीले सुन्नमा आएको छ, एउटा चाहिँ तपाईँको फ्रस्ट्रेसन, अर्को चाहिँ तपाईँको पोस्टनेटल डिप्रेसन, त्यस्तै गरेर तपाईँको कानुनी समस्याहरू सानोतिना साध नभनौँ केही अब सानोतिनो बिग्रिने अथवा अब धेरै ठुलो समस्याहरू त सायद अस्ट्रेलियन गभर्मेन्टको जहाँ उहाँहरू इन्भल्भ हुनुहुन्छ हुन्छ क्या अरे, तर सानोतिनो उहाँहरूलाई चाहिँ मेन्टली प्रेसर लिएर बस्नुभएको जसलाई चाहिँ उहाँहरूले चाहिँ हामीसँग सेयर गर्दा बित्तिकै यो हो नि त बाटो भनेपछि उहाँहरूले खुसीपन त्यो चाहिँ सुरु भइसकेको छ इस्टाब्लिस.
अब जस्तो यो समस्याहरू आउने क्रम बढ्दै जान्छ होला होइन, मान्छेहरूको समस्या भनेका समस्याको अब समाधान के हुन्छ त हामीले हेल्प नेपाल डेस्कले यी समस्याहरू जसरी अगाडि आउँछन् ती समस्याहरूलाई समाधान गर्ने बाटोहरू तपाईँहरूले पहिल्याइसक्नु भएको छ अथवा चाहिँ केही तपाईँहरूसँग त्यस्तो ऊहरू छ जुन चाहिँ तपाईँहरूले समस्याको समाधान
हामी एकदमै सञ्जयजी एकदमै राम्रो प्रश्न हो यो र हामीले कहिलेकाहीँ चाहिँ सहयोग गर्ने भनेर उभिँदा बित्तिकै तपाईँको आउने समस्यालाई समाधान गर्न पनि त सक्नु पऱ्यो नि त. त्यो भएर हामीले प्री हामी त्यहाँ भएका साथीहरू केही साथीहरूले हामीले छलफल गरेका थियौँ कसरी गर्न सकिन्छ त भनेर. त्यसपछि हामीले समस्याका क्याटेगोरी छुट्याएका छौँ. अब यो क्याटेगोरीमा चाहिँ यो खाले समस्या पर्छ, यो क्याटेगोरीमा यो खाले समस्या पर्छ भनेर. त्यसपछि त्यो समस्याका क्याटेगोरी छुट्याइसकेपछि त्योसँग विज्ञहरू साथीहरूलाई चाहिँ हामीहरूले पर्सनल्ली कन्ट्याक्ट गरेका छौँ र अहिले चाहिँ सामान्य हामीले कसैको पनि समस्यालाई ओपनली भन्दा पनि यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर विज्ञको सल्लाह लिँदैछौँ र त्यसपछि त्यो सल्लाहबाट आएको सुझावहरूलाई हामीले चाहिँ इम्प्लिमेन्ट गर्नलाई अगाडि बढेका छौँ.
अब चाहिँ नेपाली हेल्प डेस्कले अब समस्या समाधान समस्या त धेरै आउँछन् र हेल्प डेस्कमा समस्या मात्र होइन समाधान गर्न आउने चाहनेहरूलाई कसरी तपाईँहरूले चाहिँ सहभागी गराउँदै हुनुहुन्छ? समस्या त अवश्य पनि आउँछन्, समस्याका पोकाहरू बोकेर धेरै समस्या भएका व्यक्तिहरू आउनु होला, तर ती समस्यालाई हामीले पनि समाधान गर्छौँ भन्दा आउने सङ्घ संस्थाहरू वा व्यक्तिगत रूपमा आउन चाहनुहुन्छ भने उहाँहरूले चाहिँ के गर्नुपर्ने हुन्छ?
एकदमै अहिले आउन सुरु गर्नुभइसक्यो एकदम राम्रो हो क्वेसन हो यो पनि, किनकि अब अभियसली समस्यालाई समाधान गर्नु नै मेन अर्थ लाग्छ कुनै पनि चिजको. र अहिलेसम्म चाहिँ हामीसँग दुई चारजना साथीहरू जो विज्ञ हुनुहुन्छ जसले चाहिँ साँच्चै नै सहयोग गर्न खोज्नु भएको छ उहाँहरू आइसक्नु भएको छ. अब हामीले चाहिँ हेल्प डेस्कका समितिहरू तयार गर्दैछौँ, मैले अघि भने क्याटेगोराइज गरेर क्याटेगोरीहरूलाई चाहिँ यो विषयमा यो दक्ष हुनुहुन्छ र उहाँले चाहिँ योसँगको रिलेटेड उहरूलाई चाहिँ दिने भनेर हामीले चाहिँ छिटै नै सायद अब दुई तिन दिनभित्र त्यो समिति तयार गर्छौँ र त्यो समितिमा चाहिँ उहाँहरूलाई हामीले अटाउने प्रयास गर्दैछौँ.
हजुर गोकुलजी, यहाँको नेपाल एडलाइट डेस्कले चाहिँ सफल होस् र सम्पूर्ण नेपालीहरूको मुहारमा चाहिँ मन्द मुस्कान छाओस् हामी यही कामना गर्छौँ. कसैलाई पनि समस्याबाट गुज्रिन नपरोस्, यहाँको व्यस्त समयको लागि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र कुनै पनि हाम्रा श्रोताहरूले केही समस्या बोकेर आउनुभयो भने अवश्य पनि हामी तपाईँलाई सम्पर्क गर्नेछौँ.
धन्यवाद नवीनजी एकदमै र हाम्रो के अरे सञ्जयजी र हाम्रो टिम वाइसएप सामिलाको टिम र मेरो दुई चारवटा शब्द राख्ने दिनुभयो त मेरो भन्दा पनि हेल्प डेस्कको तर्फबाट. र हेल्प डेस्क साँच्चै आफैमा एकदम राम्रो काम हो हजुरहरू, तपाईँहरूले पनि यसलाई राम्रो प्रचार गरिदिनु भएकै छ, अझ पनि गरिदिनु होला. र समस्याहरू र सुझावहरू दुइटै हामीले कोसिस गर्नेछौँ र हामीलाई गल्ती पनि हुन सक्लान् केही भयो भने पनि औलाइदिनुहुनेछ भन्ने आशा गर्छु.
धन्यवाद. उहाँ हुनुहुन्थ्यो गोकुल घिमिरे, नेपाल हेल्प डेस्क एडलेडका सदस्य हुनुहुन्छ. अहिले भर्खरै नेपाली हेल्प डेस्क एडलेडमा चाहिँ खुलेको छ र विभिन्न समस्याहरू आउने क्रम छ र हामी पनि यहाँलाई के बताउन चाहन्छौँ भने यदि तपाईँसँग नजिकैकै तपाईँसँग जागिरका हुन सक्छन्, हामी आफै पनि जागिर गर्छौँ होइन, हामीले देखेको ठाउँमा चाहिँ रोजगारका अवसरहरू हुन सक्छन्, ती रोजगारका अवसरहरू तपाईँले नेपाल हेल्प डेस्कसम्म बताइदिनु भयो भने यहाँ चाहिँ रोजगार छ है भनेर
भन्नुभयो. श्रोताहरू तपाईँ यदि यति बेला रेडियो सुन्दै हुनुहुन्छ भनेदेखि तपाईँहरूले आफूले सक्ने सहयोग होइन, नभए आगन्तुक नेपालीहरू हुन् या चाहिँ नेपाल यहीँ बसोबास भनौँ न इस्टाब्लिस भइसकेका नेपालीहरूका पनि धेरै समस्या हुन सक्छन्, ती समस्याहरूको समाधान का लागि हेल्प नेपाल डेस्कमा चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ जसका लागि हामीसँग केही छ त्यस्तो सम्पर्क.
तपाईँले के गर्न सक्नुहुन्छ भने अहिले नै सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो लागि र व्यक्तिगत रूपमा तपाईँले कल गर्न सक्नुहुन्छ वा म्यासेज पठाउन सक्नुहुन्छ, त्यसको लागि मैले नम्बर दिँदैछु तपाईँलाई र यतिखेर चाहिँ हामी 0406684569 चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ. फेरि पनि तपाईँलाई नम्बर दिँदैछु 0406684569 चाहिँ सम्पर्क गर्न.
त्यो बाहेक हामी के अरे तपाईँहरूले सिधै यो नेपाल कन्सुलेटको अफिसमा पनि सम्पर्क गर्न सक्नुहुन्छ
र अहिले के छ भने नेपाली हेल्प डेस्क भन्ने फेसबुक पेज पनि छ, त्यसमा पनि सम्पर्क गर्न सक्नुहुन्छ, नभए नेपाल हेडलाइट.com को फेसबुक पेज में
वैशव
सांग्रेलाकै हाम्रै पेज में समस्या पठाउनु भयो भने हामी गोकुल घिमिरे लगायत नेपाल हेरल्ड डेस्कमा चाहिँ को आबद्ध हुन्छौं उहाँहरूसँग सम्पर्क गरेर तपाईको समस्यालाई चाहिँ समाधान गर्नको लागि कोशिश गर्नेछौं र अझ हामी भन्छौं नि वैशव सांग्रेलाकै फेसबुक पेजमा पठाउनुहोस् यदि तपाई सुन्दै हुनुहुन्छ भने
त्यति पनि सम्भव छैन भनेदेखि एनआरएन साउथ अस्ट्रेलियाको फेसबुक पेज पनि भिजिट गर्न सक्नुहुन्छ र त्यहाँ गएर तपाईँले आफ्नो समस्याहरू राख्न सक्नुहुन्छ र त्यो समस्याहरू डाइरेक्ट नेपाल हेल्प डेस्कमा गएर जम्मा हुनेछन् र तपाईँहरूको समस्याको समाधानको लागि कदम पहली हुनेछ
र समस्या मात्र होइन यो समस्या अब मलाई के लाग्छ भने सञ्जयजी नेपाल हेल्प डेस्क भनेको एनआरएन कन्सुलेट र नेपाल हेडलाइट .com को हो जस्तो लाग्दैन किनभने यो चाहिँ समुदायको कुरा हो किनभने सुरुमा आउँदा चाहिँ सबै फ्रस्ट्रेसनमा हुने सबै डिप्रेसनमा हुने काम नपाउने देशको माया त छँदैछ होइन ती यादहरू छोडेर आउँदा यहाँ पक्कै पनि गाह्रो
ओभरअल देशको भन्दा पनि एउटा फर्स्ट अफ अल के हुन्छ भन्दाखेरि घर परिवारको एउटा के अरे घर मिस हुन्छ क्या त्यो कुरा त्यो हामी तपाईँहरूले पनि भोगेकै कुरा हो किन भन्दाखेरि स्टार्टिङ त्यहाँबाट हुन्छ जस्तो हामी आमा आफ्ना आमा बाउसँग भनौँ न दाई दाजुभाइहरूसँग बसिरहेका हुन्छौँ एकासी घर परिवार छोडेर आउँदाखेरि र यो नयाँ ठाउँमा नौलो ठाउँमा आफ्नो भन्ने कोही हुँदैन जब होइन त्यहाँनिर चाहिँ अब समस्या विभिन्न समस्याहरूसँग जुझ्नु पर्दाखेरिको त्यो एउटा मेन्टालिटी भनौँ न एउटा त्यो त्यो छेड भनेको छुट्टै हुन्छ र त्यस बेला चाहिँ हामीले घर परिवार मिस गर्ने हुन्छ र त्यो त्यो समस्याबाट नगुज्रियोस् एउटा चाहिँ त्यो समस्याबाट कुनै पनि व्यक्ति नेपाली व्यक्ति अस्ट्रेलिया आएर एडलेडमा आएर त्यो समस्याबाट नगुज्रियोस् र उनीहरूलाई एउटा होम सिकनेसको वातावरणबाट बाहिर निकालेर उनीहरूलाई एउटा इस्टाब्लिस गराउने काम चाहिँ हेल्प नेपाल डेस्कले गर्छ भन्ने मलाई आशा लागेको छ।
त्यति मात्र होइन हामी चाहिँ के देख्न सक्छौँ भने सानो सानो कुरा टेक्निकल कुरा पनि हामीलाई थाहा हुँदैन कस्तो भने अब नेपालको यातायात र यहाँको यातायात फरक छ होइन हामीले कसरी टिकट प्रयोग गर्ने भन्ने कुरासम्मका कुराहरू पनि थाहा हुँदैन कुनै एप्लिकेसन युज गरेर हामी चाहिँ ड्राइभ गर्न सक्छौँ वा हिँड्न सक्छौँ भन्ने थाहा छैन। अस्ति भर्खरै म चाहिँ यही कार्यक्रमको रिपोर्टिङ गर्न जाँदा चाहिँ के भेटेँ भने एकजना बहिनी चाहिँ मसँग धुरु धुरु रुनुभयो कि उहाँले के भन्नुभयो भने म चाहिँ हराएँ भन्नुभयो कि एक हिसाबले मलाई एकदमै दुःख पनि लाग्यो र उहाँले किनभने एउटा एप्लिकेसनसम्म थाहा छैन अहिले त धेरै एप्लिकेसनहरू छन् होइन तर हामीले नेपालमा यी एप्लिकेसनहरू प्रयोग गरिँदैन तर उहाँको हातमा चाहिँ आइफोन थियो फेरि किनभने त्यो आइफोनबाट त हामीले धेरै एप्लिकेसनहरू प्रयोग गर्न सक्छौँ होइन जसले गर्दा चाहिँ सजिलै जहाँ पनि जान सकिन्छ उहाँले प्रयोग गरेर म कहाँ छु भन्न पनि सक्नुहुन्छ होइन र म अस्ति हराएसम्म भन्नुभयो र धेरै समस्याहरू त्यहाँ देखेको थिएँ। एकजना नेपाली हुनुहुन्थ्यो उहाँ चाहिँ कोठा नपाएर होटलमा बस्नु भएको छ आज पनि तपाईँको $70 होटलमा बस्नु भएको छ भनेपछि ती व्यथाहरू छन् ती व्यथाहरू नभएको कारण के भने पनि हामी सामूहिक रूपमा चाहिँ अगाडि नबढेको कारणले गर्दा पनि हो र नेपाल हेल्पडेस्कले यस्ता समस्याहरूलाई समाधान गर्नको लागि अवश्य पनि पहल गर्नेछ भने हामी आशावादी छौँ र फेरि पनि भन्छौँ यदि तपाईँसँग यस्ता केही समस्या छन् भने भोइस अफ साङ्ग्रिलाको फेसबुक पेजमा तपाईँले पोस्ट गर्न सक्नुहुन्छ वा म्यासेज गर्न सक्नुहुन्छ हामी सम्बन्धित व्यक्तिसँग वा सम्बन्धित संस्थासँग कुराकानी गरेर तपाईँको समस्या समाधान गर्नको लागि पहल गर्नेछौँ।
हजुर श्रोताहरू अब भने अर्को एउटा गीती सङ्गीत सौगात स्वरूप तपाईँहरूलाई राख्दैछौँ चलचित्र राघवको तिम्रो त्यो बोलीले बोलायो बोलायो एकदमै सुमधुर गीत छ अहिलेलाई तपाईँहरूका समक्ष यो गीत राख्दैछौँ र त्यसपछि हामी फेरि कार्यक्रममा उपस्थित हुनेछौँ। हजुर श्रोताहरू तपाईँहरूलाई थाहै छ तैपनि म अवगत गराउन चाहन्छु कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 मेगाहर्जमा हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म 1 घण्टाका लागि मात्र तपाईँहरूका लागि फुल्ली एउटा इन्फर्मेसन सेसन एउटा गीत सङ्गीतले भरिपूर्ण मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम भोइस अफ साङ्गिला अहिलेलाई भने यो गीत चलचित्र रागबाट
तिम्रो त्यो बोलीले मलाई बोलायो 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 मिठो तिम्रो त्यो आवाजले मलाई झुलायो झुलायो
कार्यक्रममा फेरि स्वागत गर्न चाहन्छौँ र कार्यक्रमको साथमा छु म सञ्जय
म रविन
हजुर श्रोताहरू अब कार्यक्रमको यो दोस्रो गीतसँगका स्वरूप हामीले राखेका थियौँ चलचित्र राघवको तिम्रो त्यो बोलीले बोलायो बोलायो चलचित्र राघवको कुराकानी पनि गरिहालौँ श्रोताहरू चलचित्र राघव यो मे
9 तारिकको दिन चाहिँ एडलेडमा प्रदर्शन हुँदैछ
मे 9 तारिकमा एडलेडमा प्रदर्शन हुँदैछ र प्रदर्शन हुने स्थान रहेको छ तपाईँहरूले अहिले भनौँ न धेरै थाहा पाइसक्नु भएको चाहिँ चिर परिचित एउटै मात्रै सिनेमा घर छ एडलेडमा जुन चाहिँ नेपाली फिल्महरू लगातार लागिरहेका हुन्छन् 13 मोफेड स्ट्रिट यो इस्ट टेरेसमा रहेको छ सरी माफ गर्नु होला वेस्ट टेरेसमा रहेको छ त्यो मर्क्युरी सिनेमा त्यहाँ चाहिँ 9 तारिक मेको 9 तारिकमा लाग्दैछ यो राघव चलचित्र राघव चलचित्र चाहिँ ओभरअल मैले फिल्म हेरेको छैन तर टेलर हेरेर बुझे अनुसार यो लङ डिस्टेन्स रिलेसनसिप कसरी मेन्टेन गर्न सकिन्छ या चाहिँ लङ डिस्टेन्स रिलेसनसिपले चाहिँ कतिको एउटा सफलता पाउँछ या पाउँदैन भन्ने विषयमा रहेको छ आजभोलिको यो हामीहरू केटा नेपालमा हुनसक्छ या केटी विदेशमा हुनसक्छ या चाहिँ भाइस भर्सा हुनसक्छ त्यो विषयमा त्यही वरिपरि रहेर यो फिल्म बनेको छ र यो फिल्म चाहिँ मोस्टली युएस र नेपालमा सुटिङ भएको छ र यसमा काम गरेका कलाकारहरू सबै नवकलाकारहरू हुनुहुन्छ तर पनि टेलर हेर्दाखेरि उहाँहरू नवकलाकार जस्तो लाग्दैन उहाँहरू एउटा भनौँ न काम गरिरहेकै एउटा एक्सपिरियन्स कलाकारहरू जस्तो एक्टिङ गर्नुभएको छ मलाई एकदम म त एक्साइटेड छु हेर्नलाई तपाईँहरू पनि एक्साइटेड हुनुहुन्छ होला जस्तो लागिरहेको छ मलाई श्रोताहरू चलचित्र राघवको विषयमा हामी कुराकानी गर्दैथ्यौँ
र राघवकै कुरा जोडौँ भूपेन्द्र भट्टराईद्वारा निर्देशित चलचित्र राघव अस्ट्रेलियाका विभिन्न शहरहरूमा प्रदर्शन भइरहेको छ र एयरलाइनमा पनि प्रदर्शन हुने भएको छ मे 9 तारिकका दिन मर्करी सिनेमा हल सञ्जयजीले भनिसक्नुभयो त्यसमा चाहिँ राघव प्रदर्शन हुने आयोजकले चाहिँ संग्रेलाका आवाजहरूलाई जानकारी दिएका छन् फिल्मको मजासँगै दर्शकले चाहिँ बम्पर उपहार पनि पाउने भएका छन् प्रायोजक योर्स आर्ट स्टुडियोले $250 बराबरको आर्ट एकजनालाई लक्की ड्रबाट छानेर दिनेछ भने आयोजकको तर्फदेखि पनि $100 बराबरको गिफ्ट हेम्पर दिने भएको छ र कार्यक्रममा गुराँस तन्दुरी रेस्टुरेन्टले पनि प्रायोजन गरेको छ भने भुटनी जियो ग्रुपले सहकार्य गरेको छ उक्त फिल्म प्रदर्शनमा संग्रिलाका आवाजहरू र युवा संसार मिडिया सहयोगीका रूपमा छन् भने पछिल्लो समय $20 नेपाली फिल्म हेर्ने दर्शकहरूले यो फिल्म भने $15 हेर्न पाउने भएका छन् राजबल्लभ कोइराला फिल्म्स प्लानेट 3 फिल्म्स आइडिया इन्डमेज र अन्डरग्राउन्ड टकिजले निर्माण गरेको राघवले लामो दूरीको सम्बन्ध प्रेमीका बीच आउने उतार चढ़ावलाई मुख्य विषय बनाएको छ राघवमा शिविर पोखरेल अस्मिता ढकाल केट वार्सेल रकेन बन्जकार लगायत अन्य कलाकारहरूले फिल्ममा अभिनय गरेका छन् राघवलाई नेपाल र अमेरिकीमा छायाङ्कन गरिएको छ भनेर अघि पनि सञ्जय पुरीजीले बताइसक्नु भएको छ र के छ भने राघवमा चाहिँ अझ भन्दा अस्ट्रेलियामा युएसमा अरू यी शहरहरूमा जुन नेपाल र अस्ट्रेलिया नभए युएसका जुन लङ डिस्टेन्स रिलेसनसिप र आमा बुवाले गर्ने अपेक्षा यहाँ आउने तपाईँको पिआर अनि चाहिँ यहाँ आएपछि सिटिजनसिप पाउनको लागि गर्ने स्ट्रगल यी कुराहरूलाई पनि समावेश गरिएको छ भनेर चाहिँ मलाई भूपेन्द्र भट्टराईज्यूले भन्नुभएको थियो
र अर्को स्मरणीय कुरा के छ भने श्रोताहरू नवीनजीले भने जस्तै तपाईँहरूले यो फिल्म हेरेर एन्टरटेनमेन्ट मात्रै होइन उपहार पनि जित्न सक्नुहुन्छ यो तपाईँहरूले यो के अरे नेपालमा दसैँ तिहारको बेला चाहिँ बम्पर उपहार राखेका हुन्छ नि त्यस्तै खालको एउटा बम्पर उपहार राखिएको छ $250 इट्स नट अ जोक होइन त्यो भावनाले
$350
बराबरको तपाईँहरूले यो $15 तिरेर $350 बराबरको पुरस्कार पनि जित्न सक्नुहुन्छ त्यो चाहिँ मध्यनजर राख्नै पर्छ है श्रोताहरू
एकदमै
चलचित्र रागको लागि
पहिलोचोटि चाहिँ नेपाली फिल्ममा चाहिँ यसरी आएको छ
नेपाली फिल्ममा भन्दा पनि नवीनजी मैले त यो जहाँसम्म लाग्छ मलाई नेपाली फिल्म इन्डस्ट्रीकै हिस्ट्रीमा होला होइन यसरी फिल्म $15 हेर तिरेर फिल्म हेरे बाबा तपाईँहरूले $350 बराबरको उपहार
विगतको दिनमा पनि नेपाली चलचित्रहरू विदेशमा नचलेका होइन नहेरेको होइन तर पनि यो एउटा यो अवसर चाहिँ हामीले पक्कै पनि गुमाउनु हुँदैन म हेर्दिनँ थिएँ प्रायः तर
यसपालि
फिल्मभन्दा पनि यो बम्प उपहारको
अवश्य पनि यदि हामी कुरा गर्दैथ्यौँ राघव फिल्मको जुन मे 9 तारिकका दिन भर्खर सिनेमा हलमा लाग्दैछ र अवश्य पनि हामी सम्पूर्ण त्यही भेट्नेछौँ हामी पनि रिपोर्टिङको सिलसिलामा त्यहाँ आउनेछौँ र सबै श्रोताहरूलाई त्यहाँ भेट्ने आशा राखेका छौँ र अब पनि हामी लाग्न चाहन्छौँ
अर्को गीती सौगात स्वरूप हजुर प्रियङ्का कार्की तपाईँहरू चिन्दै हुनुहुन्छ प्रियङ्का कार्की को भनेर नेपालको एकदमै चर्चित हिरोइन र आजभोलि उनी सिङ्गर पनि बनेकी छन् उनको नयाँ फिल्म आउँदैछ आवरण आवरणको यो चलचित्र यो गीतमा उनले आफ्नो आवाज पनि दिएकी थिइन् र यस गीतलाई प्रियङ्का कार्कीका साथमा यमा बुद्धले पनि हल्का यसमा ऱ्याप मिक्स गरेका छन् र अहिलेलाई भने तपाईँहरूको समक्ष त्यही गीत राख्दैछौँ चलचित्र आवरणको प्रियङ्का कार्कीको आवाजमा रहेको यो गीत अहिलेलाई मनोरञ्जन गर्दै गर्नुहोस् त्यसपछि हामी पुनः उपस्थित हुनुहुन्छ
छोपिएको सत्य छोपिएको अर्थ लुकिएका आवाज लुकिएको तार्थ जे देखिन्छ त्यो हुँदैन चाहेर पनि रोक्न सकिन्न वास्तविकता कहिले अगाडि हुँदैन अन्धकार बढ्दैछ भुइँको बिहानी कुरिरहेछु म
भन्दा टाढा छ माया मोह भन्दा गाढा छ पुरा कुरानी आधा छ खरानी अझ ताजा छ यथार्थ पनि होइन जे आँखा अघि छैन असत्यता नि होइन तर सुरा केही छैन मात्र छ कालो रात अनि एक्लोपनाको साथ रोकिन्छन् पाइलाहरू बढाउन खोजौ जब हात अन्धकार नै छ जीवन बिना केही सूर्य किरण थाहा छैन हुन्छ कहिले गन्तव्यसँग मिलन एकदमै विचित्रको कस्तो हो यो पागलपन लक्षणहरू छन् साधारण तर के हो यो बालापन शान्त स्थिर आचरणले पूर्ण छ वातावरण छोपिएको अस्तित्व यसको यो हो आवरण
श्रोताहरू कार्यक्रम वैशाख सङ्गीतमा पुनः स्वागत छ। र अहिले सुन्नुभयो प्रियङ्का कार्कीको र यम बुद्धको आवाजमा रहेको जो नेपाली आवरणको गीत। र अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वैशाख सङ्गीतलाई रेडियो रिलाइज 101.5 मेगाहर्जको तरङ्ग अन्तर्गत वैशाख सङ्गीतलाई जुन नेपाली कल्चरल सोसाइटी अफ अस्ट्रेलियाको प्रस्तुति रहेको छ र आज रहेको छ 230 श्रृङ्खला श्रोताहरू। र श्रोताहरू, हामी कार्यक्रमको दौडान भन्दा पनि लगभग मध्य भागतिर आइसकेका छौँ भने अब हामीसँग लगभग 25 मिनटको समय तपाईँहरूमाझ हामी रहनेछौँ। र अब हामी विविध हाम्रो भाषा संस्कृति वेशभूषा अनेकौँ धार्मिक पहिचानका कुरा गर्छौँ। यसै क्रममा हाम्रा सहकर्मी साथी नवीनजीले के प्रस्तुत गर्ने तर्खरमा हुनुहुन्छ? नवीनजी,
अवश्य पनि यतिखेर हामी अब नजिकै आउँदैछ माता तीर्थ औँसी र आमाको मुखेन दिन भनिन्छ। र आमाको मुखेन दिन अब पर्सि आमाको मुखेन दिन छ नेपालमा चाहिँ, र अस्ट्रेलियामा चाहिँ मे 11 तारिकका दिन मनाइन्छ भने नेपालमा चाहिँ पर्सि मनाइन्छ। र त्यस कारणले गर्दा पनि हामीलाई यो विशेष हुन्छ, आमा भन्ने बित्तिकै एकदमै जननी भनेकै हाम्रो लागि सबैभन्दा ठुलो कुरा हुन सक्छ। र आमा शब्द नै जति आत्मीय र मिठास लुकेको हुन्छ र अन्य कुनै पनि शब्दमा हुँदैन। जुन आमामा भएको आत्मीयता, जुन मिठास हुन्छ, त्यो अरू शब्दमा सायदै पाइँदैन। र एउटा महिलाका लागि आमा बन्नु आफ्नो अर्को जन्म हुनु मानिन्छ। र हरेक मान्छेका जन्मदाता आमाहरू आफ्नो छोराछोरीको प्रगतिका लागि सदैव मार्गदर्शक बनिरहेका हुन्छन्। र प्राय मानिसहरूलाई सुखद क्षणमा आमाहरूको माया, स्नेह, त्याग, तपस्यालाई भुले पनि जीवनको उतार चढाव, दुःख, पल र असफलतामा पनि आमाकै सम्झना आउँछ। हुन पनि सबैभन्दा चोखो माया नै आमाले आफ्ना सन्तानलाई दिने माया हो। र भनिन्छ सबै आफ्नै त्यो मायाको त्यो आमाले गर्ने माया जति जुन शुद्ध माया हुन्छ त्यो कसैबाट पनि पाउन सकिन्न भनेर भनिन्छ। र यही मेसोमा यसपटक चाहिँ विभिन्न क्षेत्रका व्यक्तिहरूले के भनेका छन् भनेर चाहिँ हामी कुराकानी गर्दैछौँ। र सकारात्मक सोच र निर्णय क्षमता आमाबाट पाएँ भनेर चाहिँ युवा नेता गगन थापाले भनेका छन्। उनले कसरी भन्दैछन् भने, आमा ममता कि खाने हुनुहुन्छ, त्यसमा विशेषण थपिरहनु पर्दैन। ममताको पर्यायवाची आमा सबैका लागि विशेष हुन्छ, तर मेरा लागि आमा अलि बढी नै विशेष हुनुहुन्छ। म जे छु, जे सोच्छु, जे गर्न हुन्छ गर्न हुन्न, जे गर्दा डराउँछु, जे गर्दा डराउँदिन, त्यसलाई सेभ गर्ने आकारमा ल्याउने सबै प्रभाव आमाकै हो। मेरी आमा साक्षर मात्रै हुनुहुन्छ, तर मैले कुन कुरा सही र कुन गलत भन्ने छुट्याउन उहाँबाटै सिकेँ। राजनीतिमा निर्णय गर्दा कुन राम्रो हो, केलाई प्राथमिकता दिने भन्ने कुरा पनि भित्रैबाट पैदा हुन्छ, जसको श्रेय मेरी आमालाई नै जान्छ। ममा लोभ सम्पत्ति थुपार्ने चाहना नहुनु र सहयोग गर्ने भावनाको विकास पनि आमाबाटै भएको हो। र ममा जुन एउटा घटना सम्झिन्छु, बाबु बुवाको कामको सिलसिलामा हामी सिन्धुपाल्चोक जिल्लामा लामो साँगुमा बस्थ्यौँ र म कक्षा एकमा पढ्थेँ। म कसैले दिएको रातो टी सर्ट लगाएर खेल्न गएको थिएँ। त्यहाँबाट एउटी दिदीको सानो छोराले मेरो जस्तै लुगा चाहियो भनेर दुःख दियो र मेरी आमाले त्यो टी सर्ट फुकालेर उसलाई दिन लगाउनु भयो। र घर फर्किएपछि बुवाले गाली गर्नुभयो, तर आमाले छोडिदिनुहोस्, माग्यो होला, रोयो होला, दियो भन्नुभयो। यो यस्तै माया कि खाने हुनुहुन्छ मेरो आमा, तर केही गल्ती गरेर बुवाले कट्याउनु भएको वा गाली गर्नुभएको अवस्थामा भने कहिले बचाउनु भएन। हामी चारजना छोरा सबैलाई गलत मार्गमा जान आमाका यस्तै कुराहरूले रोके। मैले कहिलेकाहीँ ठुलै राजनीतिक निर्णय लिँदा मेरो मनमा आमाका सकारात्मक सोचहरू आउँछन् र म कुनै पनि कुरामा डगमगाउँदिन भनेर चाहिँ गगन थापाले भनेका छन्। अवश्य पनि हरेक आमाहरूलाई यस्तै हुन्छ। र मातृ अंशीको अर्थात् आमाको मुख्य दिनको कुराकानी गर्दैछौँ जुन पर्सि छ। र वैशाख कृष्ण आमवस्यालाई हिन्दू संस्कृतिमा चाहिँ जुन आमाको मुख हेर्ने दिन मानिन्छ, यस दिनलाई अर्को शब्दमा मातृ अंशी वा मातृ दिवस, माता तीर्थ अंशी पनि भनिन्छ। र खगेनजीले चाहिँ मातृ अंशी या आमाको मुख दिनकै बारेमा केही जोड्न खोज्दै हुनुहुन्छ?
खासै म यो तीर्थ सम्बन्धी यो धार्मिक कुराको म त्यस्तै खासै धेरै विज्ञ त होइन, तर मैले अहिलेसम्म जानेका र मैले भोगेका सम्पूर्ण श्रोताहरूलाई म जानकारी गराउन चाहन्छु। जुन हाम्रा आमा हुनुहुन्छ घरमा, हामीले जुन औँसीको दिन हामी के गर्छौँ भन्दाखेरि चाहिँ हाम्रो अब आफ्नो स्थिति अनुसार हामीले आमालाई मिष्टान्न खाना र त्यसमा राम्रो कपडाहरू उपहार दिन सकिन्छ, त्यसमा हामी दक्षिणा पनि दिन सक्छौँ। र यदि आमा नहुनेहरूले चाहिँ अस्ट्रेलियामा चाहिँ मलाई थाहा छैन, र पनि नेपालको कुरा गर्नुपर्दा चाहिँ काठमाडौँ स्थित रानी पोखरीमा गएर उहाँहरूले आमाको सम्झनामा त्यो एक दिनको लागि मात्र त्यसै गरेर औँसीको दिनको लागि चाहिँ त्यो मन्दिर खुला गरिन्छ।
र त्यति मात्र होइन, अस्ट्रेलियामा बस्नेले पनि मन्दिरमा गएर आमालाई सम्झिनुहुन्छ यदि आमा हुनुहुन्न भने। र आमा हुनेहरू हामी टाढा छौँ, आमाहरू नेपालमा पनि हुन सक्नुहुन्छ या यहीँ सँगै आमाहरू हुन सक्नुहुन्छ। सँगै हुनेहरूको लागि चाहिँ त्यो रमाइलो दिन हुनसक्छ, आमालाई चाहिँ उपहार दिने, मिठो खुवाउने। र म के भन्छु भने माता तीर्थ औँसीको दिन मात्र आमालाई खुसी राख्ने होइन, माता भनेको र आमा भनेको जननी हुन् र उनले गर्दा नै हामी यस धरतीमा छौँ, आज हामी जे छौँ। र म आज बोल्दैछु यहाँ मेरै आमाको कारणले गर्दा म यहाँ छु, र तपाईँ जे गर्दै हुनुहुन्छ त्यो जुन ठाउँमा हुनुहुन्छ त्यो आमाको कारणले गर्दै हुनुहुन्छ। त्यस कारणले गर्दा आमालाई हरेक दिन 365 दिन नै यस्तै माया गर्नुपर्छ जुन तपाईँले जुन आमा दिवस अथवा आमाको मुखेर्ने दिन गर्नुहुन्छ। त्यस कारणले गर्दा म के भन्छु भने तपाईँ अस्ट्रेलियामा हुनुहुन्छ भने आमालाई सम्झिराख्नुहोस्, आमालाई हरेक कुरामा साथ दिनुहोस् र आमालाई हौसला दिनुहोस्। अवश्य पनि गाह्रो हुन्छ, आमाले पनि त्यस दिन आँखा रसाउन सक्नुहुन्छ तपाईँले भने तपाईँको मन पनि भुक्क आउन सक्छ। र अवश्य पनि त्यस दिन मात्र होइन, हरेक दिन आमालाई सम्झ्यौँ, हरेक दिन आमालाई माया ममता दिउँ र हरेक दिन आमाको सम्झना गरौँ र आमालाई खुसी राखौँ भन्ने म चाहन्छु, र तपाईँ पनि त्यही गर्नुहोस् भन्न चाहन्छु।
हजुर श्रोताहरू, यो माता तीर्थ औँसी पर्सि अब दुई दिनपछिको हामी कुराकानी गर्दैथ्यौँ र यसै बीचमा म यो घरेलु हिंसाको बारेमा कुराकानी गर्दैछु। नमस्ते नेपाल न्युज मेलबर्नले एउटा समाचार प्रकाशमा ल्याएको छ, भिक्टोरियामा घरेलु हिंसाको क्रूर रूप भनेर। गत शुक्रबार अस्ट्रेलियन नागरिकहरूले एन्ज्याक डे को बिदा उल्लासका साथ मनाए, तर भिक्टोरियाका 51 महिला र 57 बालबालिकाहरू घरबाट बाहिर निक्लन पाएनन्। आफ्ना परिवारलाई माया गर्ने नाममा घरभित्र बन्देज लगाएपछि ती महिला तथा बालबालिकाहरूले बिदा मनाउने स्वतन्त्रता पाएनन् र घरेलु हिंसाको शिकार बने। पछिल्लो अध्ययनमा भिक्टोरिया राज्यमा घरेलु हिंसाको रूपले क्रूर रूप लिँदै गएको देखिएको छ। भिक्टोरियामा महिला तथा बालबालिकाहरू 15 दिनसम्म पनि घरभित्रै थुनिएर बस्नुपर्ने यथार्थ रहेको पनि तथ्यमा जनाइएको छ। यस्तै अन्य 150 महिला र उनीहरूका बच्चाहरू शरणार्थी भएकोले हिंसाले अझ प्रशय पाएको छ। गोप्य रूपमा अस्ट्रेलियन पुरूषसँग विवाह गरेका उनीहरू खुलेर बाहिर आउन नसक्दा घरेलु हिंसाको शिकार बन्न बाध्य छन्। 150 मध्ये 19 अन्य राज्यमा रहेका छन्। तीमध्ये 9 महिला उच्च सुरक्षा जोखिममा रहेको पनि द एजले सार्वजनिक गरेको छ। ती महिला तथा बालबालिकाहरूलाई आफ्ना परिवार र अन्य व्यक्तिसँग सम्पर्क गर्न पुरुषले दिने गरेका छैनन्। उनीहरू कम्तीमा अन्य स्थानमा स्थापित नभएसम्म हिंसा सहनुको विकल्प नभएको पनि बताइएको छ। उनीहरूसँग पुरुषले मिठो बोले पनि अप्रत्यक्ष रूपमा मानसिक हिंसा दिने गरेका छन्। ती महिलाहरू मध्ये केहीको आफ्नो परिवार तथा र साथी पनि नभएकोले हिंसाबारे खुलेर कुरा गर्न सक्ने अवस्था पनि छैन। गैर कानूनी रूपमा विवाह गरेका उनीहरू सरकारी निकायमा सम्पर्कमा पनि आउन चाहँदैनन्। अस्ट्रेलियाको महिला सूचना तथा रेफरल एक्सचेन्ज की सेवा उपनिर्देशक सेरिडोन ब्रायनले भिक्टोरियामा महिलामाथि घरेलु हिंसाको घटना बढेको बताइन्। उनले यो वर्षको शुरूआतमै महिला हिंसा 28% रहेको बताइन्। घरेलु हिंसाबारे वार्षिक 13,000 फोन कल आउने पनि उनले जानकारी दिइन्। साथै उनले भिक्टोरियामा भित्री रूपमा हुने घरेलु हिंसाको प्रतिशत अझ धेरै भएको पनि हुन सक्ने खुलासा गरिन्। गैर कानूनी रूपमा बसेका मानिसहरूमाथि क्रूर रूपमा हिंसा हुने गरेको पनि उनले सुनाइन्। पछिल्लो 2 वर्षमा भिक्टोरियामा पारिवारिक हिंसा 60% बढेको छ। पुलिसले सन् 2012 र 2013 60,000 घरेलु हिंसाका घटना भएको सार्वजनिक गरेको थियो। जम्मा 29 मारिएका थिए। घरेलु हिंसाका अधिकांश घटनामा महिला र बालबालिका पीड़ित हुने गरेको पनि पुलिसले जनाएको छ। हिंसामा परेपछि अधिभन्दा बढी महिलाहरू घर बारविहीन बन्न पुगेका छन्, जसले महिलाहरू करमा आफ्ना बच्चाहरूसँग रात बिताउन बाध्य बन्ने गरेका छन्। यस्तै आफ्नो डिपेन्डेन्ट भिजामा अस्ट्रेलिया आएका आप्रवासी महिलाहरू पनि घरेलु हिंसाको शिकार बन्ने गरेको छन्। प्राय जसो आप्रवासी महिलाहरूमाथि नै यौन हिंसाका घटना हुने गरेका छन्। पुरूषहरूले आफूसँगै अस्ट्रेलिया आएका महिलाहरूलाई शोषण गर्ने गरेको पनि बताइएको छ। ती महिलाहरूको सेन्टर लिङ्कसँग र हेल्थ कार्ड वा हाउजिङसँग सिधा सम्पर्क नहुने हुँदा हिंसाले प्रासय पाउने गरेको छ।
अवश्य पनि यो तथ्याङ्क हेर्दा चाहिँ के देख्न सकिन्छ भने 60% बढेको र 60,000 लगभग 60,000 तथ्याङ्क देखाउँदा एकदमै दयनीय अवस्था देख्न सकिन्छ। हामी जति नै विकसित मुलुक भने पनि महिला हिंसाको कुरामा चाहिँ धेरै नै यसरी अगाडि बढ्दा चाहिँ धेरै कुरामा चाहिँ गाह्रो हुनसक्छ र डिपेन्डेन्टमा आउने महिलाका कुरा भए र अन्य बालबालिकाका कुरा भए यसले घरेलु हिंसा अस्ट्रेलियामा पनि अस्ट्रेलियाको अझै भिक्टोरियामा चाहिँ बढिरहेछ भनेर
यो रिपोर्ट चाहिँ भिक्टोरियाले भिक्टोरिया द एज भिक्टोरियाबाट प्रकाशन हुने द एज पत्रिकाले सार्वजनिक गरेको हो र भिक्टोरियामा यो स्पेसली यो रिपोर्ट पढिसकेपछि तपाईँहरूले सोझै अनुमान गर्न सक्नुहुन्छ आप्रवासी भनौँ न यहाँका अस्ट्रेलियन नभएर जो बाहिरबाट आउँछन् होइन बाहिरबाट आएर अब चाहे त्यो लिगल होस् या चाहे इलिगल रूपमा आउँछन् र बसोबास गर्न थाल्छन् र उनीहरूको लागि प्रशयको लागि कुनै न कुनै आश्रय चाहिन्छ त्यो आश्रय खोज्ने क्रममा उनीहरू चाहिँ यो हिंसाको घरेलु हिंसाको शिकार बन्ने गरेका छन्। श्रोताहरू
श्रोताहरू र अहिले सुनिदिन्छ तपाईँ रेडियो एटलेट 101.5 मेगाहर्ज तरङ्ग अन्तर्गत भोइस अफ साङ्गिला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ र अहिले सुन्नुभयो जुन सामाजिक समस्या जुन सामाजिक सञ्जालबाट हामीले लिएका जुन मेलबर्नबाट प्रकाशित नमस्ते नेपाल न्युजबाट साभार गर्नुभएको छ हाम्रो सहकर्मी साथी सञ्जयजीले र हामी यसै क्रममा राजनीति सामाजिक आर्थिक सांस्कृतिक खेलकुद सम्बन्धी हामी विविध जानकारी लिएर आउने क्रममा मसँग रहेको छ एउटा स्वास्थ्य सम्बन्धी जानकारी जुन रहेको छ नङ टोक्ने बानीले लियो ज्यान नङ टोक्नुहुन्छ भने तपाईँले आजदेखि बन्द गर्न श्रोताहरू हामीलाई बच्चेदेखि नङ टोक्ने बानी राम्रो होइन भनेर सिकाइँदै आएको छ हाम्रा शिक्षकदेखि आमा बाबु सबैले हामीलाई नङ टोक्को देख्ने टोक्ने टोकेको देख्ने बित्तिकै गाली गर्दै आएका छन्। अहिले बेलायतमा एक व्यक्तिले यही नङ टोक्ने नराम्रो बानीले गर्दा ज्यान गुमाउनु परेको छ। जोन गार्नर नामक ती व्यक्तिले नङ टोक्दा टोक्दै अचानक मुटुले काम गर्न छोडेपछि मृत्यु भएको हो। दुई हप्तासम्म अस्पतालमा राखेर उपचार गर्ने क्रममा ती व्यक्तिको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ। जोनसँग नजिक रहेकाहरूले उनलाई नङ टोक्ने नराम्रो बानी रहेको र त्यही कारणले उनलाई सेप्टिक इन्फेक्सन भएको थियो। त्यही इन्फेक्सनले गर्दा उनको मुटुले अचानक काम गर्न छोडेर उनी मृत्युको मुखमा पुगे। अपरेसनपछि उनको शरीरमा रहेको नङको अवशेष निकालेपछि स्वास्थ्यमा सुधार आएको थियो तर पछि अचानक उनको मृत्यु भयो। जोनका आमाका अनुसार जोन डायबिटिसका बिरामी थिए र डिप्रेसनसँग पनि रोग उहाँमा थियो। जोनका डाक्टर डेनियल पेरनले पनि उनको नङ सधैँ खराब अवस्थामा भेटिन्थ्यो। उनको मुटुले काम गर्न छाडेपछि उनलाई एन्टिबायोटिक दबाई दिएर उपचार गरिएको थियो। त्यसपछि उनको शरीरबाट नङको अवशेषहरू सर्जरी गरेर निकालेपछि स्वास्थ्यमा सुधार आएको थियो तर पनि उनलाई बचाउन भने सकिएन। श्रोताहरू तपाईँको यदि नङ टोक्ने बानी यदि छ भनेदेखि चाहिँ आजैबाट अहिलेबाट तपाईँले चाहिँ छोड्न बानी गर्नुहोस् र
अवश्य पनि श्रोताहरू किन भन्दाखेरि हामीहरू अनेक किसिमका कामहरू गर्नका लागि हामी 10 नङ्ग्राको प्रयोग गर्दछौँ र 10 नङ्ग्रा प्रयोग गर्दाखेरि हाम्रो नङको हाम्रो हातका नङहरूमा विभिन्न किसिमका कीटाणुहरू हुन्छन् त्यो तपाईँले सिधै मुखमा राख्नुभयो भने अभियसली तपाईँहरू बिरामी पर्ने सम्भावना बढेर जान्छ र तपाईँहरूले आफ्नो हातलाई सेनिटाइज अथवा धुनु भयो साबुन पानीले राम्रोसँग धुनु भएन भने त्यसले भनौँ न खानेकुराहरूबाट तपाईँहरूको हातमा रहेका कीटाणुहरू तपाईँहरूको शरीरमा प्रवेश गर्न सक्छन् र त्यसले चाहिँ नराम्रो रूप लिन सक्छ। यो नङ टोक्ने बानी अभियसली राम्रो पनि होइन र अब भने अर्को एउटा गीत सौगात स्वरूप तपाईँहरूलाई राख्दैछौँ दिपा पन्तको आवाजमा यो गीत र त्यसपछि हामी कार्यक्रममा फेरि उपस्थित हुनेछौँ।
दिल को बदला दे दिया
हजुर श्रोताहरू, कार्यक्रममा फेरि स्वागत गर्न चाहन्छौँ। दिलको बदला दिल दिए, दिपा पन्तको आवाजमा रहेको एकदमै सुरैलो गीत तपाईँहरूका लागि हामीले प्रस्तुत गर्यौँ। अनि अब भने हामी कार्यक्रममा तपाईँहरू समक्ष अर्को एकजना व्यक्तिसँग हामी कुराकानी गराउँदैछौँ। यो केही समय अगाडि सगरमाथामा हिम पहिरो आएर 12-13 शेर्पाहरूको ज्यान गएको थियो र सोही घटनालाई हामी अब 13 पुण्यतिथि स्वरूप पछि बुधबार यहाँ एडलेडमा पनि श्रद्धाञ्जली कार्यक्रम हुँदैछ। त्यस विषयमा हामी यति बेला नेपाली कन्सुलेटका
महावाणिज्य दूतावासले आयोजना गर्ने कार्यक्रम जुन 13 पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम छ, महावाणिज्य दूतावाससँग के यससँग सम्बन्धित व्यक्तिहरूले चाहिँ कार्यक्रम आयोजना गर्नुभएको छ र यो संयोजन चाहिँ नेपाली कन्सुलेट अफिसले गरेको छ। त्यस बारेमा चाहिँ हामी कुराकानी गर्दैछौँ महावाणिज्य दूत दीपक धमालासँग
र उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ र हामी उहाँलाई सिधै स्वागत गर्न चाहन्छौँ। दीपकजी, हाम्रो कार्यक्रममा स्वागत छ तपाईँलाई।
हजुर, धन्यवाद यहाँले जुन यो कार्यक्रमको लागि यहाँले चाहिँ बोल्ने अवसर दिनुभएकोमा।
कार्यक्रम गर्दै हुनुहुन्छ 13 पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली कार्यक्रम गर्दै हुनुहुन्छ कि कसरी चाहिँ कार्यक्रम आयोजना हुँदैछ?
अब कार्यक्रम त खासै अब त्यस्तो अरू विशेष कार्यक्रम केही पनि छैन। अब यहाँ अस्ति चाहिँ केही समय अगाडि जुन हिम पहिरो गयो सगरमाथामा, अब त्यसमा चाहिँ अब 13 चाहिँ अब क्लाइम्बरहरूले चाहिँ जुन दुःखद पूर्ण तरिकाले ज्यान गुमाउनु भयो र हामीलाई आशंका छ बाँकी 3 जो हराइराखेको हुनुहुन्छ उहाँहरूले पनि अब हामीले अब आस मारिसकेका छौँ।
हजुर,
त्यसै कारणले गर्दाखेरि अब 13 दिनमा मात्रै हामीले चाहिँ एउटा श्रद्धाञ्जली सभा जस्तो उहाँहरूको चाहिँ अब आत्मालाई र उहाँहरूको परिवारलाई संवेदना प्रकट गर्नको लागि एउटा सानो संवेदना कार्यक्रम मात्रै हो अब र यसले चाहिँ विशेष गरेर अब अलिकति विदेशमा रहेको नेपालीहरूको पनि उहाँहरूप्रति जुन किसिमको सम्पत्ति छ त्यो प्रकट गर्ने र अरू नेपालको टुरिज्म एउटा क्षेत्रमा चाहिँ नि पनि अलि राम्रो किसिमको मेसेज आओस् ग्लोबल रूपमा भन्ने चाहिँ नि
कुटनीतिक
हिसाबले त्यही हिसाबले चाहिँ एउटा चाहिँ त्यही प्रोग्राम गर्न लाग्छ।
अस्ट्रेलियन कूटनीतिक नियोगका पाहुनाहरू पनि आउँदै हुनुहुन्छ कि यो कार्यक्रम चाहिँ नेपाली समुदाय बीच मात्र रहनेछ?
अहिले नेपाली समुदाय बीच मात्रै रहनेछ। अब हामीले यो एकदम लास्ट मिनटमा डिसाइड गराएको कुरो भयो, त्यसले गर्दाखेरि चाहिँ हामीले यो एउटा सानो श्रद्धाञ्जली सभा जस्तो मात्रै चाहिँ गर्न लागेछौँ। हामीले उहाँहरूको त्यही चिर शान्तिको कामना गर्ने 13 पुण्यतिथिमा र एउटा संवेदना प्रकट गर्ने मात्रै कार्यक्रम हो, अरू खास केही छैन। मेरो विचारमा 5-10 मिनटको मात्रै कार्यक्रम हो।
यसमा सहभागी हुन नेपाली समुदायका सदस्यहरूले के गर्नुपर्छ, कसरी सहभागी हुन सक्छन्?
अब खासै त केही त्यस्तो गर्नुपर्ने केही पनि जरुरी छैन। अब त्यो संवेदना मात्रै प्रकट गर्ने हो, आउने मौन धारण गर्ने, संवेदना प्रकट गर्ने,
हजुर
त्यही मात्रै हो। र हामी नेपाली समुदायलाई आउन चाहने व्यक्तिहरूलाई चाहिँ मेरो मोबाइल नम्बर
स्थान कहाँ रहेको छ?
स्थान चाहिँ यो कन्सुलेट अफिसमै गर्ने।
कन्सुलेट अफिसको एड्रेस पनि भनिदिनुहोस् न एकचोटि।
यो 133 पोर्टरस रोड एभेन्डेल हो र मोबाइल नम्बर चाहिँ 0430488222। म फेरि दोहोऱ्याउँछु 0430488222।
हजुर दिपक धमलाजी समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। र यो पर्सि बुधबार साँझ 4:30 बजे भन्नुभयो होइन?
हजुर 4:30 बजे। अनि र यहाँहरूले चाहिँ यो मेसेज चाहिँ समुदायको बिचमा पुर्याइदिनु भएकोमा यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद।
हजुर दिपक धमलाजी समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। श्रोताहरू हामीसँग अहिले कुराकानी गर्दै हुनुहुन्थ्यो नेपाली महावाणिज्य दूत दिपक धमलाजी र उहाँले यो कार्यक्रम एउटा आयोजना गर्नुभएको छ,
श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्नुभएको छ, जुन 13 दिनको पुण्यतिथिमा जुन 13 जना नेपाल शेर्पाहरूको चाहिँ मृत्यु भएको छ, सगरमाथा चढ्ने क्रममा हिमपात परिसकेपछि 13 जना को मृत्यु भएको र 3 जना चाहिँ अझै पनि बेपत्ता हुनुहुन्छ। उहाँहरूको बारेमा अनुसन्धान जारी छ र अझै पनि कुनै आधिकारिक निर्णय चाहिँ बाहिर आइसकेको छैन। र टोटल हामी 16 जना शेर्पाहरू हुनुहुन्थ्यो र उहाँहरूलाई चाहिँ अझै 3 जनाको कुनै पनि आधिकारिक नआएको कारणले गर्दा 13 जना चाहिँ शनाखत भइसकेको छ। र अब तिनै मृत अवस्थामा भएका व्यक्तिहरूको लागि मृत्यु भएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। र तपाईँ पनि यदि जान चाहनुहुन्छ भने 13 प्रोटुस रोड कन्सुलेट अफिसको कार्यालयमा 4:30 बजे बुधबार भन्नुभयो होइन,
बुधबार 4:30 बजे 133 पोर्टरस रोड मा रहेको छ यो महावाणिज्य दूतको अफिस र त्यहाँ कार्यक्रम हुने आयोजना गरिने जानकारी गराइएको छ। भर्खरै तपाईँहरूले सुन्नुभयो र कार्यक्रम हो भोइस अफ साङ्गेला। हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्दछौँ हामी कार्यक्रम लिएर। हजुर श्रोताहरू अब यति भन्दा भन्दै आजको लागि हामी कार्यक्रमबाट बिदा हुनुपर्ने बेला भइसकेको छ। किन भन्दाखेरि स्टुडियोको घडीमा 7:26:37:38:39:40 गइसकेको छ। श्रोताहरू
भनिन्छ नि बगेको खोला फर्किँदैन, समयले हामीलाई पर्खिँदैन भने जस्तै अब घडीमा समय गइसकेको छ र हामी अर्को आइतबार यही समय यानि कि 6:30 देखि 7:30 सम्म यहाँहरूको रेडियोमा आउने बाचा गर्दै आजको लागि हामी बिदा हुन्छौँ र यहाँको यो साता स्वस्थ मस्त अनि व्यस्त
रहोस्। तबसम्मका लागि यो गीत सुन्दै गर्नुहोस् कोमल तिमी चलचित्र रागवबाट फेरि पनि अर्को एउटा ब्रान्ड न्यू ट्र्याक तपाईँहरूका लागि र यो गीत सङ्गीत सँगै आजका लागि छुटिन चाहन्छौँ। हस्त शुभरात्रि।
शान्त थियो यो अनि धरा न छामा है मेरो धड्कन धड्क्यो बेसरी।